دین اسلام پر مجھے یا رب، دین اسلام پر مجھے یا رب، استقامت تو مرحمت فرما.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. مدنی چینل کے ناظرین، آپ دیکھ رہے ہیں پروگرام پاکیزہ زندگی. اپنے اس پروگرام کے اندر ہم آپ کو خوش آمدید کہتے ہیں. اس پروگرام کی خصوصیت ہے شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ کے مدنی گلدستے، جو ان کے مدنی مذاکروں سے لیے جاتے ہیں اور اس کے ذریعے ہم رہنمائی حاصل کرتے ہیں. اور وہ رہنمائی کیا ہوتی ہے؟ ہم ایسے طریقے جانتے ہیں، ایسی چیزوں کو جاننے کی کوشش کرتے ہیں کہ جن کو ہم اپنا کر اپنی زندگی کو پاکیزہ، خوشگوار اور پرسکون بنا سکتے ہیں. آج کا جو ہمارا موضوع ہے وہ ہے گالی کی تباہ کاریاں. جی ہاں، گالیاں دینا ایک ایسا کام ہے کہ جس کے ذریعے فرد بھی خراب ہوتا ہے. ظاہر ہے جو گالی دینے والا ہے وہ بندہ اچھا نہیں ہوتا، نہ اسے کوئی اچھا سمجھتا ہے. اور جب یہ گالیاں دی جاتی ہیں تو اس کے نتائج بہت خراب نکلا کرتے ہیں اور معاشرے کے اوپر اس کا امپیکٹ بہت برا پڑا کرتا ہے. تو یہ بھی ایک ایسا مرض ہے، ایک ایسی برائی ہے جو ہماری زندگی کو خراب کرنے کا سبب ہے. جی ہاں، یہ گالی دینا ایک گناہ کا کام ہے اور اس کے نقصانات بھی بہت زیادہ ہیں. اس سے متعلق ہم انشاءاللہ کچھ رہنمائی حاصل کرنے کی کوشش کریں گے. اور جو اس مرض میں مبتلا ہوتے ہیں وہ بھی جانتے ہیں کہ یہ کوئی اچھی بات نہیں ہے، تو لیکن بات وہی آتی ہے کہ بچے کیسے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کیسے مزاج ہیں آپ کے؟
الحمدللہ رب العالمین، علی کل حال. آپ کیسے حضور؟
اللہ پاک کا کرم، اللہ پاک کا احسان. الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین. آج کا موضوع گالی ہے. اللہ پاک قرآن پاک میں ارشاد فرماتا ہے، لا يحب الله الجهر بالسوء من القول الا من ظلم وكان الله سميعا عليما. ترجمہ، بری بات کا اعلان کرنا اللہ پسند نہیں کرتا،
صحیح،
مگر مظلوم سے اور اللہ سننے والا جاننے والا ہے. علماء نے اس آیت کا ایک مطلب جو بیان کیا وہ یہ ہے، بری بات کا اعلان، اس سے مراد گالی دینا ہے. یعنی گالی دینا یہ بری بات کا اعلان، یہاں اس کے معنی یہ بات بیان کی گئی، یعنی اللہ پاک اس بات کو پسند نہیں کرتا کہ کوئی کسی کو گالی دے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وصحبہ وبارک وسلم نے فرمایا، مسلمان دوسرے مسلمان کا بھائی ہے،
صحیح،
نہ اس پر ظلم کرتا ہے اور نہ ہی اسے گالی دیتا ہے.
اللہ، یعنی گالی کی مذمت قرآن کی آیت اور حدیث
دونوں سے بیان کی ہے. پیاری بات بیان کی گئی، یعنی ایک مسلمان کا دوسرے مسلمان کا رشتہ بیان کیا گیا ہے.
سبحان اللہ،
یعنی یہ مسلمان اور اسلام کی کیسی برکت ہے اور یہ اسلامی رشتہ کتنا پیارا ہے کہ ایک مسلمان دوسرے مسلمان پر نہ ظلم کرے گا نہ اسے گالی دے گا. اسلام میں آ کر امن میں آنے کے بعد اسلام نے یہ تعلیم دے دی، یہ بات سمجھا دی کہ تمہارا یہ ایک رشتہ ہے، ایک قبیلہ ہے، یہ ایک خاندان ہے جو اسلام ہے، اور اس میں ایک مسلمان دوسرے مسلمان پر نہ ظلم کرے نہ وہ اسے گالی دے. ایک مرتبہ ارشاد فرمایا، مسلمان کو گالی دینا فسق یعنی اللہ رسول کی نافرمانی والا کام ہے.
صحیح.
سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تمہارا اس شخص کے بارے میں کیا خیال ہے جو اپنے والدین کو گالی دیتا ہے؟
اللہ، والدین کو گالی
دیتا ہے. صحابہ اکرام علی رضوان نے عرض کی کیا کوئی اپنے والدین کو بھی گالی دیتا ہے؟
صحیح.
ارشاد فرمایا ہاں، یوں کہ یہ کسی کے والدین کو برا بھلا کہتا ہے تو وہ اس کے والدین کو برا بھلا کہتا ہے.
صحیح. ایک نے دوسرے کے والد کو بولا، امی کو بولا، والدہ
اسے ریپلائی میں اس کے والدین کو بول دیا. تو اس سے یہ بھی پتہ چل رہا ہے کہ آپ جو ہے وہ ایسے کام کر رہے ہوتے ہیں جس کی غلطی کا اثر آپ ہی پر پڑ رہا ہوتا ہے. سامنے والے کے والدین کے بارے میں آپ نے، یعنی اصل تو والدین تو پتہ نہیں کہاں سے آ گئے، آپ نے اس کو سنانا تھا، جھگڑا اس سے تھا.
اچھا، اور جھگڑے میں ہو رہا تھا، باپ تک نہیں جانا، باپ تک نہیں جانا، اور اس میں اسی کے والد صاحب کو آپ کچھ بول دیتے ہیں، تو پھر اس نے کہاں تک جانا ہے؟
اس نے پھر وہیں تک پہنچنا ہے. بھائی والدین الگ معاملہ ہے، اولاد ہے. اگر اولاد کی غلطی ہے تو اس کو والدین کے کھاتے میں نہیں لایا جائے گا.
ٹھیک ہے.
اسی طرح والدین نے اگر کوئی غلطی کر دی تو اولاد کے کھاتے میں نہیں آئے گی. سب کے کھاتے سپریٹ ہیں. ایسا نہیں ہے کہ اولاد نے پورا کام خراب کر دیا، بہت بڑی تباہی کر دی، تو والدین بھی اس کے اسی کھاتے میں آ جائے. ہاں اگر والدین شریک ہو اور کوئی ایسی بات ہو تو ٹھیک ہے، لیکن جب ایسی صورت نہیں ہے تو والدین کی برائی کو اولاد کے کھاتے میں، اولاد کی برائی کو والدین کے کھاتے میں نہیں لایا جائے گا.
اور یہاں جو بات ہو رہی ہے، یعنی کہ کسی کے والدین کو گالی دیتے ہیں تو پھر وہ گویا سبب بنتے اپنی والدین کو برا کہلوانے کا، حالانکہ ویسے دعویٰ بڑا ہوتا ہے کہ بھئی اپنے والدین سے مجھے بڑی محبت ہے. نہیں، لڑائی میں بھی جیسے میں نے بات کی، بھئی والدہ کو کیوں کہا اور والد کو کیوں کہا؟ ارے بھائی، تم کسی کے والدین کو کہہ کے تو خود ہی دروازہ کھول رہے ہو اپنے والدین کو برا کہلوانے کا.
تو اب یہ والی باتیں ان کو اگر سمجھنے کے لیے سمجھ ہونی چاہیے.
اچھا،
جب سمجھ ہو تو یہ باتیں سمجھ میں آتی ہیں. آپ نے اگر کسی اور کے والدین پہ فائرنگ کی تو گویا آپ نے انڈائریکٹ اپنے والدین پر فائرنگ کی ہے، کہ آپ نے ادھر فائر کی تھی، اس نے ادھر فائر کر دیا. تو فرسٹ فائر آپ نے جو کیا تھا وہ اس کا امپیکٹ اور ریزلٹ یہ پڑا کہ فائرنگ اس سائڈ پر آ گئی.
یہاں ایک کوشچن میں رکھنا چاہوں گا آپ کے سامنے، کہ یہ تو وہ گالیوں کی ہم بات کر رہے ہیں جو لڑائی جھگڑے میں اور جس کو کہتے ہیں نا دشمنی میں دی جا رہی ہوتی ہیں. اب تو ماشاء اس جگہ پر آ چکا ہے حضور، یہاں دوستی میں اور جی وہ یا مزاح کے طور پر یا گالی سے جس کو کہتے ہیں نا بات ہوتی ہے، اور اسی پہ جو وہ ایک ٹہکا بھی نکلتا ہے اور ٹھٹا بھی ہوتا ہے، تو یہ دوستی میں اور پیار میں گالیاں ہو رہی ہوتی ہیں، تو اس کا کیا ہے پھر؟ یہ
پہلے ہم آپ کو گالی کی وضاحت کے تعلق سے ایک مدرسہ گلدستہ میرا
پہلے گالی سمجھنے کیا ہے،
پہلے گالی کو سمجھا جائے اور اس کے بعد یہ ہنسی مذاق یا کیا صرف گالی جھگڑے ہی کے ساتھ خاص ہے یا جھگڑے کے علاوہ بھی ہوگی، یہ بھی ایک بات سمجھ میں آئے. آئیے مدرسہ گلدستہ دیکھتے ہیں.
کیا مسلمان کو گالی دینا ٹھیک ہے؟
فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، سب المسلم فسق، مسلمان کو گالی دینا فسق ہے. گالی کی ڈیفینیشن بھی سن لیجیے، گالی کیا ہوتی ہے؟ تو گالی کی ڈیفینیشن، گالی کی تعریف یہ ہے، ایسی بات کرنا جس سے کسی بھی انسان کی عزت خراب ہو. کہ ہمارا یہ تصور ہے کہ جو معاذ اللہ ماں بہن کی گالی دیتے ہیں، گالی وہ بھی ہوتی ہے لیکن وہی گالی نہیں ہے. گالی کی ڈیفینیشن یہ ذہن میں رکھ لیں، ایسی بات کرنا جس سے کسی بھی انسان کی عزت خراب ہو، یہ گالی ہے. اب گالی کی مثالیں میرات المناجی میں کچھ اس طرح ہے، جیسے کسی سے کہنا او کتے، او سور، او گدے، یہ الفاظ گالی کے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
جی حضور، گالی کی ڈیفینیشن تو ہمیں پتہ چلی. اب اسی کے تناظر میں اس بات کو بھی لے لیجیے گا جو ہم پہلے بات کر رہے تھے، کہ جو دوستی میں آپس میں مزاح میں مذاق میں گالیاں دی جا رہی ہوتی ہیں، اور پھر بعض اوقات ویسے یہ بھی ہوتا ہے اسی مذاق مذاق میں دوستی میں گالیوں سے پھر جو ہے وہ گریبان تک ہاتھ پہنچ جاتے ہیں.
ویسے آپس کی ایک بات ہے.
اچھا،
آپ نے تعریف سنی ہے کہ عزت خراب کرنا. عزت خراب تو اس کی ہوگی جس کی عزت ہوتی ہوگی نا.
صحیح.
اب وہ کہے کہ ہماری تو عزت ہی نہیں ہے، تمہاری عزت خراب کرنے کی کیا ضرورت ہے، ہم تو دوستوں میں بیٹھے بغیر عزت کے.
اچھا، عزت گھر پہ رکھ کے آئے تھے.
بہرحال مطلب آپ سمجھے کہ ان کی جو موجودہ کنڈیشن ہوتی ہے وہ تو کچھ اسی قسم کی ہوتی ہے.
جی.
کہ وہ ان چیزوں میں اتنے انوالو ہوئے تھے. کوئی بات نہیں, کوئی بات اس سے کہہ دیا تو دو باتیں تم نے کہہ دی, کسی کو بلانا تھا ارے بات سنو, ارے فلا بات سنو اور یہ بات سن, ابے سن, یہ والی چیزیں جو ہو رہی ہوتی ہیں وہ ایک ماحول بنا ہوتا ہے, کیونکہ ہم نے بھی ریپلائی میں اس کو یہی بات بولنی ہے, ابے سن ہار رہا ہوں بے فلانے, تو اب یہی چیز چل رہی ہوتی ہے تو پھر اس میں یہ باتیں فیل نہیں ہوتی. ایک بڑی پیاری بات بیان کروں, قاضی اسلام مینز یعنی سمجھے کہ ایک اسلامی حاکم ہے جس کو فیصلہ کرنے کی ایک اتھارٹی ہوتی ہے. اگر بعض الفاظ ایسے ہیں کہ کسی عزت دار کو بولے جائے نا تو اس کی سزا بنتی ہے,
اچھا,
اور جس کی عزت نہیں ہے نا اس کے لیے سزا نہیں بنتی. وہ الفاظ گالی کا ہونا اپنی جگہ پر ہے,
ٹھیک ہے,
مگر یہاں پر عزت دار اور غیر عزت دار میں یہ فرق کیا ہے علماء نے تعزیر کے باب میں, بہار شریعت میں مسائل ملیں گے. بہرحال اب آپ یہ سمجھے کہ یہ ایک چیز ہے کہ بندے کو اتنا سوچنا چاہیے کہ عزت خراب کرنے والی چیز ہے. ایک شخص اتنا گر جائے کہ جتنی اس کی عزت ہونی چاہیے وہ بھی عزت نہ رہے تو اس کو سوچنا پڑے گا,
صحیح,
اس کو جاننا پڑے گا اس بات میں. اب یہ ساری باتیں ہیں جو سوچنے کی ضرورت ہے کہ اس طرف ہمارا ذہن کیوں نہیں جا رہا, کہ ہم
وہ گندے الفاظ جو منہ سے نکل رہے ہوتے ہیں,
اچھا اس کو فیل کیوں نہیں کر رہے. مثال کے طور پہ بھائی وہ لفظ ہے, وہی لفظ اگر کسی ایک عام آدمی کے طور پر مثال کے طور پہ اپنے مینیجر کو نہیں بولے گا, آپ امام صاحب کی مثال نہیں لیں میں آپ کو دے رہا, ایک مینیجر کو نہیں بولے گا, پھر اسی کی طرح کہ جہاں پر اپوائنٹ ہے کہیں اور ہے, مثال کے طور پہ ملازم ہے تو اپنے سیٹ کو نہیں بولے گا, بھلے سیٹ سے سنتا ہو لیکن سیٹ کو ریپلائی میں نہیں بولے گا. تو ایک کانسیپٹ ہوتا ہے نا, یہ چیز ہے یار یہ صحیح نہیں ہے. جب آپ کو یہاں پر ایک فیلنگ ہو رہی ہے تو آپ اپنے دوستوں کی گیدرنگ میں اس چیز کو فیل کیوں نہیں کرتے؟
صحیح, یعنی پہلے تو آپ عزت کا احساس دلانا چاہ رہے ہیں کہ بھئی تم کوئی باعزت شخص ہو.
ہاں اگر باعزت ہے تو پھر آپ یہ جانے کے
فیل کریں کہ یہ بات غلط ہے.
یعنی ایک چیز ہے بھئی, اسلام نے آپ کو باعزت بنایا ہے, عزت والا بنایا ہے, آپ کی عزت ہے, آپ کی حرمت ہے, مسلمان کی عزت کی اتنی اہمیت احادیث میں بیان کی گئی ہے, کعبۃ اللہ شریف کی حرمت اور ایک مسلمان کی حرمت دونوں کی عزت کو بیان کیا گیا ہے, کتنے انداز سے بیان کیا گیا ہے, مسلمان کی عزت کی تحفظ کا کتنا لحاظ کیا گیا ہے. جیسے غیبت ہے, غیبت ناجائز ہے, کیوں ہے کہ آپ نے پیٹھ پیچھے مسلمان کی عزت خراب کی ہے, آپ نے اس کو گولی نہیں ماری ہے, اس کے پیسے نہیں لیے ہیں, اس کے آپ نے گھر پر آگ نہیں لگائی ہے, آپ نے اس کی موٹر سائیکل تباہ و برباد نہیں کر دی ہے, آپ نے اس کی عزت خراب کی, یہاں تک کہ مسلمان کے انتقال کرنے کے بعد بھی اس کی عزت کا تحفظ کیا گیا ہے,
قبر کی تحفظ,
اس کا عزت کا تحفظ کتنے لحاظ سے, اس کی قبر ہے اس پر قدم نہ رکھا جائے, اس کی قبر کا تحفظ, اس کے انتقال کے بعد بھی اس کی برائیاں کرنے کی اجازت نہیں ہے, اس کی عزت کا تحفظ. تو آپ یہ دیکھیں اسلام نے آپ کو اتنا مقام
عزت والا بنایا,
اتنا عزت دی. اچھا پھر یہ نہیں ہے کہ صرف دے دی, اس کو بہت یعنی یوں سمجھے کہ بہت سی جگہوں پر بیان کیا گیا, اتنی عزت, اتنا مقام, اتنا مرتبہ, اتنا منصب, اتنا رتبہ, اتنی جگہ پر جا کر آپ کو اوپر بٹھایا, آپ کہ نہیں جناب میں قابل نہیں ہوں اس جگہ بیٹھنے کے.
کہہ سکتے ہیں حضور کہ اگر آپ گلی کے چوراہے پر بیٹھے ہوئے ہیں تو وہاں بیٹھنے کا مقصد اور یہ گپ شپ کا مقصد یہ نہیں کہ گلی کے نکڑ پر بیٹھے ہوئے کتوں کے برابر بن جائے, وہ بے عزت ہوں گے. آپ کو اللہ پاک نے اور دین اسلام نے عزت والا بنایا ہے, تو آپ چوراہے پر اگرچہ بیٹھے ہوئے ہو دوستوں کی میز
چوراہے پہ بھی عزت سے بیٹھے,
لیکن عزت کے ساتھ بیٹھے ہیں, اپنے آپ کو جانوروں کے ہم مرتبہ نہ بنا دیں.
جی تو مطلب یہی تو چیز ہے کہ آپ سب سے پہلی چیز جو ہے نا, گالیوں کے ماحول سے اگر آپ نے نکلنا ہے تو پہلے آپ اپنے آپ کو عزت دار سمجھیں, اور یہ بات سمجھیں کہ عزت کا تقاضا یہ ہے کہ ایسا ماحول نہیں ہونا چاہیے.
صحیح,
جب آپ یہ بات سمجھیں گے تو پھر آپ عزت والے ماحول کی طرف آئیں گے.
کیا بات ہے,
تو آپ پہلے اپنی گیدرنگ کو اچھا کریں, اپنی سوچ کو ستھرا کریں اور اس کے مطابق کام کریں. بہرحال دیکھیں انسان گالی کیوں دیتا ہے,
کیوں دیتا ہے؟
یہ کس چیز کی علامت ہے؟ یعنی یہ کس چیز کا سائن ہے؟ یہ ایک انڈیکیٹر ہے.
اچھا,
آپ گالی اگر کوئی شخص دے رہا ہے تو کیوں دے رہا ہے؟ یہ اٹس انڈیکیٹ سم تھنگ, یہ کوئی چیز کا سائن ہے, اشارہ کچھ بتا رہا ہے. کیا امام غزالی رحمت اللہ تعالی نے ارشاد فرمایا, بتے باطن, پورے خیالات والوں اور گھٹیا لوگوں کی عادت گالی دینا ہے. آپ کے اندر ایسی چیز ہے کہ جس کو گھٹیا چیز کہا جاتا ہے. آپ کی خیالات اچھے نہیں ہیں, آپ کی سوچ اچھی نہیں ہے. یہ میں کہہ رہا ہوں, یہ نہیں ہے امام غزالی کہہ رہے ہیں. کیوں آپ کی سوچ کیوں خراب ہے؟ آپ گالیاں دیتے ہیں. یہ گالیاں دینا جو ہے نا, اندر کی خرابی کا اشارہ کر رہی ہے. یہ جو منہ سے زبان سے نکلنے والے الفاظ ہیں, مثلا اس وقت اردو کے الفاظ نکل رہے ہیں, تو یہ بات بیان کر رہا ہے, یہ اس چیز کا اشارہ ہے کہ بولنے والا اردو جانتا ہے اور ایسے اقوام سے, ایسی قوموں سے تعلق ہے جہاں پر اردو بولی جاتی ہے. تو جو الفاظ استعمال ہوتے, بعض جو ہے وہ مخصوص الفاظ مخصوص قوموں کے ہوتے ہیں. اردو بول رہے ہیں, مثال کے طور پر اردو پنجابی بھی بول رہے ہوتے ہیں, اردو میمن بھی بول رہے ہوتے ہیں, اردو سپیکنگ بھی بول رہے ہوتے ہیں, اردو پٹھان بھی بول رہے ہوتے ہیں. مختلف قومیں جب اردو بول رہی ہوتی تو کچھ ان کے اپنے الفاظ بھی اردو میں آ رہے ہوتے ہیں جو اس قوم کا پتہ بتاتی ہے. تو یہ گالیاں جو ہے نا, یہ گالیاں پتہ بتا رہی ہیں کہ آپ کے اندر کی کیا چیز ہے. اور امام غزالی فرماتے ہیں, یہ بد باتیں, برے خیالات کی اور آپ کے ایک گھٹیا ہونے کی نشانی.
اللہ اکبر. جی مدنی چینل کے ناظرین, کہتے ہیں نا کہ برتن میں سے وہی چھلکتا ہے جو اس کے اندر ہوتا ہے. تو جو چیز اندر ہوتی ہے وہی باہر نکل کر آ رہی ہوتی ہے. تو یہ جو آپ چوراہے پہ کھڑے ہو کے جس سینہ تان کر گالی دے رہے ہیں یا گالیاں دے رہے ہیں, اور اس پر بعض وقت تو فخر ہو رہا ہوتا ہے, تو یہ کوئی فخر کی بات نہیں ہے. بعض لوگ ہوتے ہیں جی ایسی گالیاں دے لیتے ہیں, ایسے بول لیتے ہیں, تو یہ کوئی فخر کی بات نہیں ہے, یہ تو گھٹیا پن کی علامت ہے. آپ کے اندر, معذرت کے ساتھ برا نہیں مانیے گا, گندگی بھری ہوئی تھی, وہی گندگی زبان کے ذریعے باہر آنا شروع ہو گئی. بعض اوقات جی تھوڑی سی کوئی بات ہوئی, گھر والوں کو, اپنے بچوں کو جناب وہ گالیاں دینا شروع ہو جاتے ہیں, اور نہ جانے کیسی کیسی باتیں بولی جا رہی ہوتی ہیں.
اپنے گھر والوں کو, اپنے بچوں کو بولتے فلا کے بچے.
اچھا جی ہاں, یہ بھی ہے, یہ تو آپ نے بڑا اچھا اس طرح توجہ دلائی. خود باپ بول رہا ہوتا ہے جی فلاں کے بچے, اب فلاں کو جو خالی جگہ آپ خود پر کر لیجئے, تو اچھا غصے میں ذہن سمجھ نہیں آ رہی ہوتی. اب بچہ بھی ہو سکتا سوچ رہا ہو جی یہ تو میں تو آپ کا ہی بچہ ہوں, آپ مجھے کس کا بچہ قرار دے رہے ہیں اور کیا بول رہے ہیں, اپنے آپ کو ہی گویا بول رہے ہیں. تو یہ بات وہی ہے نا کہ گندگی بھری ہوئی ہے اور بے ساختہ باہر نکل کر آنا شروع ہو جاتی ہے. بعض اوقات حضور اس کی ایک علامت یہ بھی کہہ سکتے ہیں, بعض اوقات جس کو کہتے ہیں چلتی ہوا سے لڑتے ہیں, یعنی پتھر سے ٹھوکر لگ گئی پتھر کو شروع ہو گئے. وہ پتھر نے کیا کیا تھا, بات وہی ہے کہ گندگی بھری ہوئی تھی, وہ بے ساختہ اس پتھر پہ بھی نکلنا شروع ہو گئی.
دیکھیے کوئی بھی تکلیف آنے کے بعد گالی دینا ہے نا, یہ خطرناک چیز ہے.
اچھا,
انسان گالی دیتا ہے تکلیف آنے کے بعد, یہ اس لیے خطرناک چیز ہے کہ وہ حدیث پاک کا مضمون جو اعلیٰ حضرت نے بیان کیا وہ ذہن میں رکھیں. فائدہ پہنچتا ہے, خیر پہنچتا ہے, وہ اللہ پاک کی جانب سے ہے.
صحیح.
اور اگر انسان پر کوئی مصیبت وغیرہ آتی ہے تو وہ بھی اللہ پاک کی جانب سے امتحان آزمائش وغیرہ ہے. ہاں وہ الگ بات ہے, ہم اس کی نسبت کرنے کا منع کیا گیا ہے کہ اللہ نے مجھ پر مصیبت نازل کی, اس طرح نہیں کہنا چاہیے, ادب والے جملے نہیں ہیں. امیر علیہ سنت نے اس کی توجہ بھی دلائی, اور خود قرآن پاک میں بھی حضرت ابراہیم علیہ السلام کے تعلق سے اس طرح کا ادب ملتا ہے. تو بہرحال یہ بات یاد رکھیں کہ انسان پر مصیبت پہنچی کہ وہ مقرر تھی, تو اب مصیبت پر گالی دینا بڑی خطرناک بات ہے کہ یہی تو اس کی آزمائش تھی, یہی تو اس کا امتحان تھا. جب وہ اس جگہ پر آیا ہے اس دنیا کے اندر جو دار العمل ہے اور دار الجزا نہیں ہے, یہاں پر اس نے عمل کرنا ہے, کل اس کا ریزلٹ آؤٹ ہوگا.
بالکل,
کل اس کو ریزلٹ دیا جائے گا, پاس ہوا فیل ہوا. اللہ پاک سے ہم رحمت کا سوال کرتے ہیں, عافیت کا سوال کرتے ہیں. تو اس دنیا میں تو یہ ہے ہی نا, اور یہ آزمائشیں ہیں, یہ امتحان ہے بھائی. صرف یہی تو نہیں ہے کہ آپ کو کھانے کے اندر آپ کی آزمائش ہوگی, کپڑے میں ہوگی, فلاں چیز میں ہوگی, भाई कभी मोटरसाइकिल पंचर हो जाती है तो मोटरसाइकिल को गाली दे रहे हैं। अरे भाई मोटरसाइकिल पंचर हो गई, मोटरसाइकिल को टायर को क्या पड़ी थी कि आपसे गालियां सुनेगा पंचर होने के लिए, वो आपके लिए एक मुकर्रर था।
सही।
तो आप बर्दाश्त करें, यही तो बात है बर्दाश्त करने की। इसमें टायर का कसूर नहीं है, इसमें आपका कसूर है कि आपकी तो आजमाइश होनी थी। कुरान पाक ने वाज़े तौर पर बयान कर दिया कि आपकी जो पैदाइश है, आपका जो यहाँ आना है, उसमें आप में इम्तिहान है, आजमाइश है। जब ये बातें बयान हो चुकी हैं तो लाजिमी बात है, यानी एक तो ये था कि आपको कुछ पता ही नहीं है,
बिल्कुल,
तब भी आपका ये अमल फिर भी गलत था, और जब आपको वाजे तौर पर बता दिया गया तो अब तो आप सही कर लेना अपने अमाल को।
और वो तो बात जहाँ से आपकी शुरू हुई थी ना कि जो कुछ अंदर होता है वही निकलता,
वो निकलता है।
क्या खूबसूरत बात है, वो अल्लाह की वलिया जो है, कहीं वाकया है ना, वो गिरती है, पाँव का नाखून उखड़ जाता है, मुस्कुराने लगती है। इसमें कौन सी मुस्कुराने की बात है, तो दर्द नहीं हो रहा, का दर्द तो हो रहा है पर इस ख्याल से मुस्कुरा रही हूँ कि इस पर जो मुझे अजर मिलेगा उसकी खुशी। अब अंदर इतनी खूबसूरत बातें मौजूद थी तो वही ख्याल फौरन आ गए, गालिब आ गए, और अंदर हम सोचे यहाँ इस तरह का कोई मामला हो तो अंदर क्या होता है,
और बर वक्त हाथों हाथ
सुभान अल्लाह, अंदर खूबसूरती थी, अंदर हमा वक्त इसी तरह के ख्यालात बातें थी ना, तो अल्लाह पाक हमारी भी सोचे अच्छी कर दे।
अच्छा ये एक चीज याद रखे कि एक चीज गाली है, गाली के बहुत से नुकसान आते हैं। देखिये अल्लाह रसूल की नाफरमानी होना तो जाहिर है आखिरत की खराबी का सबब है, जहन्नम में ले जाने का जरिया है, इसके साथ एहतराम मुस्लिम के बड़े ही खिलाफ है। आप मुसलमान की बेइज्जती कर रहे हैं, मुसलमान के दिल में नफरत डाल रहे हैं, आप मोहब्बतों के कातिल बन रहे हैं, आप अपने और एक मुसलमान के दरमियान दूरियां पैदा कर रहे हैं। आप जिस बच्चे को खुद खिलाते हैं, उसका यूनिफॉर्म आप अरेंज कर रहे हैं, ट्यूशन के पैसे आप दे रहे हैं, सिलेबस की बुक्स आप लेकर आ रहे हैं, उसका ड्रेस आप दे रहे हैं, जाने आने की कन्वेंस आप दे रहे हैं, मोबाइल आप दे रहे हैं, मोबाइल का बैलेंस आप दे रहे हैं, उसके लिए आप खाने के अलावा कभी आइसक्रीम लाकर दे रहे हैं, कोल्ड ड्रिंक लाकर दे रहे हैं, नतीजा क्या है, बच्चे के दिल में आपकी नफरत है।
क्यों भाई,
गालियां दे रहे हैं आप, आप उसको बातें सुना रहे हैं। अब वो ये चीजें सुनने के लिए नहीं है, तो ये आप देखें कि कितना खर्चा है उस पर आपने किया, आप उसके ऊपर क्या नहीं कर रहे, लेकिन रिजल्ट ये कि बच्चे आपसे मोहब्बत नहीं करते आपकी गालियों की वजह से।
बहुत जबरदस्त आपने ये बात फरमाई है, ये होता है बहुत दफा कि इतना कुछ किया, सब कुछ किया, और जिसको कहते हैं सब करने के बाद उस पर मिट्टी डाल दी, क्योंकि मतलब वो कहते हैं ना कि जबान का जो है जख्म वो नहीं भरता और तलवार का जख्म भर जाता है। आपने इतना कुछ किया और ऊपर से आपने सिर्फ एक दो गालियां दे दी और बंदा तवज्जो भी नहीं कर रहा होता, जो गुस्से में बात निकल गई, अब वो क्या है, वो दिल में बैठ जाती है बात जाके ना, वो औलाद के कुछ सख्त किस्म के जुमले होते दिल में बैठ गए, आपने इतना किया। बाज़ोकत फिर बूढ़े होकर बड़ों के शिकवे भी हो रहे होते कि जी हमारी औलाद हमारी सुनती नहीं, हुजूर आपने इतना कुछ करने के साथ साथ ना उस पर मिट्टी भी बराबर से डालते हुए आए थे, क्योंकि आपने उनके दिल को छेद के रख दिया था। तो इस पर तवज्जो बहुत जबरदस्त दिलाई आपने।
मैं एक दुकान पर था, दो साहिबान खड़े हुए थे, मैं तो उधर था, वो बह रहे थे, यूं भी किया तो ये भी किया तो वो, और वो सारी चीजें शुरू थी। यानी अब अगर बाप दुकान पर किसी फर्द के सामने या जो उनके बच्चों को भी नहीं जानता उनके सामने गालियां भी दे और ये काम भी करे और इतनी भड़ासे निकाले, तो घर के अंदर क्या करेगा और उसको औलाद से रिजल्ट क्या मिलेगा। तो ये जो गालियां हैं ये रिश्ते खराब करती हैं, दुनिया खराब करती है, घर का सुकून खराब करती है। यार आप इसके नुकसान ना लें, लिखें, बैठना शुरू करें, यहाँ आए आप लिखना शुरू कर दीजिए कि आपने इस गाली से क्या फायदा हासिल किया, कितने फायदे लिखे, फायदे लिखे, गाली देने से मेरा रोब बढ़ा, गाली देने से यूं हुआ, गाली देने से ये हुआ, लिखे आप फायदे लिखे, आपको जो समझ में आते फायदे लिखे, फिर आप नुकसान लिखे, गाली देने से रिश्ता खराब हुआ, गाली देने से बात खराब हुई, गाली देने से झगड़ा हुआ, गाली देने से मेरे कपड़े फट गए, कभी तो ऐसा भी होता है ना कि आप जो गालियां दे रहे होते हैं तो उसका ये रिजल्ट होता है। फिर आप रिजल्ट पर आए कि इसका फायदा कितना था और इसका नुकसान कितना है। जब ये बात आपके जहन में आएगी तो आप गाली के उस नुकसान की तरफ पहुंच सकेंगे। और अहम तरीन बात, जो सोर्सेस और जराए हैं गाली की तरफ लेकर जाने वाले, उनके दरवाजे बंद करें आप। एक होता है भड़ास निकालना, एक होता है किसी से नफरत होना, जबान की एहतियातों का मालूम ना होना। अब एक शख्स को ये चीज जहन में नहीं होगी तो अब उसका नुकसान वर्स कम टू वर्स इस पर पड़ेगा, तो अब उसको गुस्सा, बोग्स, नफरत, गाली, यानी किसी को गाली देने का मूड आ रहा है, वजह क्या है, रीजन क्या है।
अच्छा,
आप रीजन पे गौर करें,
गाली देने से पहले इतना सारा गौर करेंगे
भाई। मैं ये बोलता हूँ खुदा ना खास साहब ने गाली दे ही दी।
अच्छा, दे दी,
दे दी, आप नहीं सोच सके, आपका जहन ने काम नहीं किया, स्पार्किंग ठक कर 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 दिया। अब आप एक काम कर ले, एक तो उससे माफी मांगे, ठीक है, फिर पानी पिए, चलो थोड़ी आइसक्रीम खा ले, आप कोल्ड ड्रिंक भी पी लें, ठीक है। अब बैठे आप सोचे गाली दी क्यों थी, मेरे दिल में इसकी नफरत है। अच्छा, नफरत है तो नफरत की कोई शरी वजह है? यार जब शरी वजह नहीं है नफरत की, मसलन एक शख्स है बदमजहब है, बदमजहबी की वजह से उससे दिल में नफरत होगी। अब एक शख्स है उसके बारे में दिल में नफरत है, उसकी कोई शरी वजह है नहीं है, तो ये नफरत गलत है।
अच्छा,
शरी वजह है वो एक अलग बात है। अब अगर शरी वजह नहीं है, नफरत है, तो भाई ये बुक्स को दूर करो, भाई ये गाली की तरफ लेकर जा रहा है, वैसे ही बुक्स को दूर करना है कि वो तो खुद जहन्नम में लेकर जाने वाला एक काम है कि बिला इजाजत शरी मुसलमान के बारे में दिल में अपने बुराई दबाकर बैठे हुए, ये आपको लेकर जाने वाली बात है। गुस्सा बहुत ज्यादा आ गया था बच्चे के ऊपर, गुस्सा कम कैसे करें, गुस्से के इलाज की तरफ जाइए। अच्छा, फिर ये कि यार ये जो गाली दी है ना मैंने, इस वक्त क्या करना चाहिए था, अब इस पे गौर करें आप, क्योंकि अब फायरिंग तो कर चुके,
ठीक है,
फायरिंग करने के बाद एक तो आपने माफी और तौबा, माफी मांगने की तरफ जब आएंगे ना तो ये जद पड़ती है थोड़ी सी कि यार ये मैं गाली अभी दूंगा तो बाद में माफी भी मांगूंगा, इस पर अपने आपको पाबंद करना पड़ेगा कि आपने ये गलती कर दी तो आप माफी मांगे।
मदनी चैनल के नाज़रीन, एक तबका होता है जिनको गाली देने की एक आदत सी होती है, देखिए ये इलाज बयान किया जा रहा है, और जो इसको आदत होती है उसे पता होता है कि मैंने कितने इसके नुकसान उठाए हैं, तो अब इसका इलाज क्या है इस पर गौर कीजिए, खूबसूरत बातें बयान हो रही हैं।
हज़रत सैयदना अहनब बिन कैस रहमतुल्लाह तआला अलैह को किसी ने गाली दी, आपने उसको कोई जवाब नहीं दिया।
ओ, गाली दी और जवाब नहीं।
अच्छा, अब आप चलने लगे तो वो साहब भी चलने लगे,
अच्छा पीछे पीछे आने,
पीछे आने लगे और गालियां देते हुए आने लगे। अब आप जब अपने मोहल्ले के करीब पहुंचे ना तब रुक गए, ठीक है,
अच्छा अपने इलाके में रुक गए,
अपने इलाके में जाने से पहले रुक गए, करीब आए, गए नहीं इलाके के,
वो लड़ाई हो तो उसको कहते हैं हाँ हमारे इलाके मोहल्ले में आइयो फिर बताएंगे,
वो तो आ गया खुद ही चलकर आ गया।
अच्छा,
मोहल्ले में आया तो मोहल्ले से पहले रुक गए और फरमाया दिल में और कोई बात हो तो यही कर लो।
अल्लाह,
ठीक है, आगे मेरा मोहल्ला है,
अल्लाह
ऐसा ना हो कि ना समझ लोग तुम्हारी बात सुनकर तुम्हें तकलीफ पहुंचाएं। हजरत सैयदना सुलेमान फारसी रजी अल्लाह तआला को किसी ने गाली दी, ये तो खुद साहबी है, तो आपने इससे फरमाया अगर मीजान अमल में मेरा आमाल का पलड़ा हल्का हुआ तो तुम जो कुछ कह रहे हो मैं इससे भी बुरा हूं।
अल्लाह अकबर,
मेरे पास इतने नेकियां तो है नहीं, तो तुमने जो बोला मैं इससे भी बुरा हूं, और अगर मेरा नाम आमाल का पलड़ा भारी हुआ तो मुझे तेरी गाली की कोई हैसियत नहीं है, कोई नुकसान नहीं पहुंचाएगी।
अल्लाह अकबर, अल्लाह।
तो अब ये एक चीज को समझना जो है बहुत ज्यादा जरूरी है कि गाली के बाद रवैया उनका क्या बता रहा है कि एक शख्स को अपने बारे में कितना कंट्रोल है। ये तो था गालियां सुनने वाले की बात, हम तो कर रहे थे गाली करने वाले बात,
हालात को हम पढ़ें और फिर उससे
कंट्रोल पैदा करें। यानी एक को गाली पड़ गई, एक वजह ये होती है ना गाली के जवाब में गाली देना,
बिल्कुल,
गाली क्यों दे रहे हैं, गाली के जवाब में गाली दे रहे हैं, तो गाली के जवाब में अगर आप गाली देते हैं तो आप देखें बुजुर्गों का अपना अंदाज क्या है, कंट्रोल कैसे पैदा करें। आप आउट ऑफ कंट्रोल हुए थे, आउट ऑफ कंट्रोल होने के बाद आपकी गाड़ी की स्पीड आउट ऑफ कंट्रोल हुई थी, ठक कर आपने मार दिया आगे जाकर। तो भाई गाड़ी को कंट्रोल करने के लिए जब गाड़ी में बैठ रहे हैं तो फ्यूल तो चेक करते हैं, आप ब्रेक भी चेक करें, उसके साथ आपका ब्रेक ऑयल है नहीं है चेक करें, टायर आपके जो है वो सही है या नहीं है। आप जा रहे हैं लॉन्ग ड्राइव पर ही जाते रहते हैं तो कुछ महीनों के बाद जैसे जिसकी गाड़ी की कैफियत होती है, एक साल बाद किसी को, छह महीने बाद किसी को, दो साल बाद टायर उसके यूं समझे गंजे हो जाते हैं, तो वो टायर स्लिप हो सकते हैं। जो लॉन्ग रूट पर गाड़ियां चलती है स्पेशली ऐसी चीजें देखनी चाहिए। तो जब आपकी गाड़ी आउट ऑफ कंट्रोल हो रही है तो उसको कंट्रोल करने की आपके पास सोर्सेस क्या है? हाँ, तो सारी चीजें करवाएंगे, आपको ब्रेक ऑयल भी होना चाहिए, ब्रेक भी होनी चाहिए, गाड़ी की ट्यूनिंग वगैरह भी चेक रखेंगे, थोड़ी फ्रेश रखें, जबकि आपका गाड़ी का यूज इतना है तो कंट्रोल करें अपनी ड्राइविंग को, तो फिर ये गालियां रुकने की तरफ आएंगी। अलबत्ता इसकी आदतें खत्म करने का एक जरिया तो सोर्सेस को रोकता है, और भी इसमें मदनी पुल है। हम अमीर अहले सुन्नत के मदनी गुलदस्ते की तरफ पढ़ते हैं।
बहुत लोगों की आदत होती है कि वो बात बात पर गाली बकते हैं, यानी उनकी बहुत पुरानी आदत हो चुकी होती है, कभी गुस्सा आ गया किसी पर तो गालियों की बौछार कर देंगे, किसी को काम बोला और नहीं हुआ तो वो गालियां दे देंगे। आदत चूंकि पुरानी होती है तो इस वजह से वो इससे बच नहीं पाते हैं। तो इसके बारे में आप कुछ हल इरशाद फरमा दीजिए कि फिर वो लोग इससे कैसे बचे।
अगर किसी फर्द को गाली दिए घर उसका दिल भी दुखा, ऐसा तो नहीं होगा जिसका दिल ना दुखे, इल्ला वो बिल्कुल ही पागल है, समझता ही नहीं है, गाली में पूरा पूरा पागल है, उसको नहीं समझ पड़ेगी। दोबारा लेके उससे माफी भी मांगनी है जिसको गाली दी, और मजीद इसकी आदत निकालने के लिए कोई ऐसा फेल करे जो नफ्स पर गिरा गुजरे। मिसाल के तौर पर जब भी गाली दूंगा तो 100 रुपए मस्जिद की पेटी में डाल दूंगा चंदे में, और इस पर अमल करें। अब ये क्या इस पर गिरा गुजरेगा ना कि 100 रुपए देने पड़ेंगे, तो इंशाल्लाह आदत निकल जाएगी। एक बुजुर्ग की हिकायत है कि उन्होंने अपने पास कुछ रकम रखी कि अगर मैंने पूरे सफर में, सफर पर थे, अगर किसी की गिबत की तो मैं इतनी रकम उसमें से डाल दूंगा। फिर ये कि सारा सफर जब वापस आ गए उनकी सारी रकम महफूज थी।
क्या बात है मुर्शिद करीम की, मुर्शिद बनाए इसीलिए जाते हैं कि वो हमें दुरुस्त राह पर चलाएं, सीधी तरीके पर, सीधी राह पर चलाएं। तो बड़े खूबसूरत अंदाज से आपने गाली से बचने के तरीके बताएं कि किस तरीके से अगर गाली देने की खराब आदत हमारे अंदर मौजूद है तो हम अपना इलाज किस तरह से करें, कोई ऐसा दम कर दें।
ये दम जो है ना, जो अमीर अहले सुन्नत ने वजीफा बयान कर दिया है ना, वो कबूल कर लें। अब 100 रुपए गाली के लिए जिसकी गाली की ज्यादा आदत है तो बड़ा मुश्किल है।
फी गाली 100 रुपए सदका,
इस गाली 100 रुपए तो कुछ भी नहीं है। दुनियावी तौर पर यूं देखा जाए नुकसान इसका इतना बड़ा है कि मतलब यूं कि उसको कहा जाए ना कि भाई वो अपने जरूरत के अलावा सारा माल ही सदका कर दो, उसके तौबा और सारे तकाजे भी उसको पूरे करने ही होंगे। वो सिर्फ सदका उसको किफायत तो नहीं करेगा। जो ये चीज है इसमें ये कि वाकई ऐसी कोई चीज मुकरर कर लेना कि मिसाल के तौर पर एक काम की आदत खत्म करनी है तो अपने ऊपर मुकरर कर ले, ये यूं यूं होगा तो ऐसा करूंगा, दुरूद पाक पढ़ूंगा, मैं माफी मांगूंगा। और वाकई ये जो पैसे है ना,
अच्छा
यकीन माने आप, पैसे जेब से निकले तो आह कर ही निकलते, वाह कर बड़े मुश्किल है। आइसक्रीम बहुत अच्छी लगेगी, कोल्ड ड्रिंक अच्छा लगेगा, टिक्का अच्छा लगेगा, आपको कबाब अच्छे लगेंगे, आपको समोसे अच्छे लगेंगे, लेकिन इन सारी चीजों के लिए जेब से पैसा देना अच्छा नहीं लगेगा। यार ये कोई ऐसा हो जाए ना कि ये भी मिल जाए और पैसे भी ना जाए, पैसे जेब में रहे। तो ये जो पैसे वाला नुस्खा बयान किया है ना, अगर वाकई अमली तौर पर बंदा कुछ पैसे पर गाली इतने दूंगा, ये ना हो कि पहले दिन ही उसकी तनख्वाह खत्म हो जाए, लेकिन ये कि इसका फायदा होगा वाकई अगर देगा।
ठीक।
مقرر کر لے، یعنی انہی مدنی پھولوں پر عمل کر لے. اور وہ یہی بات ہے کہ جو ہم نے پہلے بیان کی ہے کہ اپنی گیدرنگ چینج کر لے، یعنی کچھ ہوتے بولڈ سٹیپ.
اچھا
آپ وہ وہی بات ہے کہ گندی کیچڑ میں بھی رہیں اور کہیں کہ اجلے لباس اور صاف ستھرے رہیں، نہیں نہیں ہو سکتا. اور یہ ہمیشہ یاد رکھیے کہ گیدرنگ چینج ہوتی ہے. اسکول لائف کے اندر آپ کے اسکول فیلوز الگ ہوتے ہیں، کالج میں آ کر فوراً بڑھ جاتے ہیں اور مصروف ہو جاتے ہیں، تو اسکول کی لائف کے جو دوست ہیں ان سے اتنا تعلق نہیں رہتا.
بالکل.
کالج سے جب آپ یونیورسٹی سوئچ کرتے ہیں تو اس طرح نہیں رہتا. یونیورسٹی کے بعد آپ پریکٹیکل لائف میں کسی جگہ کسی ادارے کے اندر اپوائنٹ ہو گئے یا کچھ اور ہو گیا یا اپنے بزنس میں مصروف ہو گئے، تو اب وہ چیز جو ہے آپ کو اتنا فائدے مند نہیں رہے گی. وہ گیدرنگ آپ کی چھوٹ جاتی ہے، گیدرنگ آپ کی باقی نہیں رہتی. تو گیدرنگیں چھوٹتی ہیں، تو بھائی اسکول سے کالج پہ آئے تھے تو گیدرنگ چھوٹ گئی، کالج سے یونیورسٹی پہ آئے تو گیدرنگ چھوٹ گئی، یونیورسٹی سے پریکٹیکل لائف میں آئے تو گیدرنگ چھوٹ گئی. تو اللہ رسول کے لیے بھی کوئی ایک گیدرنگ چھوڑ دیں آپ.
ابھی تک چھوٹ رہی تھی،
اب چھوڑ دیں. وہ چھوٹ رہی تھی دنیا کی وجہ سے، اور یہ چھوڑ دیں اللہ رسول کے واسطے.
اللہ اللہ،
اس پہ آپ کو نتیجہ حاصل ہوگا.
جی حضور، دعا بھی فرما دیجئے کہ اللہ پاک ہم سب کو اس برے کام سے بچنے کی توفیق عطا فرمائے.
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی سید المرسلین. الہ العالمین، جو عاشقان رسول ہمارے ساتھ اس سلسلے میں موجود ہیں، سب پر نصر رحمت فرما. الہ العالمین، ہمیں زبان کا صحیح استعمال کرنے کی توفیق عطا فرما، گالیوں سے بچا. الہ العالمین، ہمیں غلط بولنے سے بچا. الہ العالمین، ہم پر نصر رحمت فرما، عافیت فرما. الہ العالمین، ہم سے اگر ایسی غلطیاں ہوتی ہیں تو ہمیں ان سے بچنے کی توفیق بھی دے، طاقت بھی دے، ہمت بھی دے، ذہن بھی دے، سعادت بھی دے. الہ العالمین، ہم سب پر نصر رحمت فرما. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد وعلی آلہ وصحبہ اجمعین برحمتك يا ارحم الراحمين. لا اله
دین اسلام پر مجھے یا رب، دین اسلام پر مجھے یا رب، استقامت تو مرحمت فرما.